अब बात चूंकि चल रही थी अल्लाह के हुक्म को मानने की, तो अब इबलीस का किस्सा। खैर दूसरी सूरत में आप इस किस्से को पढ़ रहे हैं, किस तरीके से उसने एक चांस था ना, ओनली वन टाइम कर लेता सजदा आदम को, क्या मुश्किल थी, क्या क्यामत तक इसलिए इबरत की तस्वीर बना होता और जहन्नुम का ईंधन बनता। तो याद रखिए, कोई एक छोटी सी नेकी होती है, हम उसको छोड़ते हैं और अल्लाह की नजरों से निकल जाते हैं। आइए इस सोच के साथ इस वाक्य को सुनते हैं। फरमाए, वइस कुलना लिल मलाइकति इस्जुदू लि आदम, याद करो जब हमने फरिश्तों से कहा कि आदम को सजदा करो, तो उन्होंने सजदा किया मगर इबलीस ने ना किया, वो जिन्नों में से था, इसीलिए अपने रब के हुक्म की इताअत से निकल गया। अब क्या तुम मुझे छोड़कर इसको और इसकी जरूरत को अपना सरपरस्त बनाते हो, हालांकि वो तुम्हारे दुश्मन है, बड़ा ही बुरा बदल है जिसे जालिम लोग इख्तियार कर रहे हैं। मैंने आसमान और जमीन पैदा करते वक्त इनको नहीं बुलाया था, ना खुद इनकी अपनी तख्लीक में इन्हें शरीक किया था। मेरा ये काम नहीं कि गुमराह करने वालों को अपना मददगार बनाऊं। फिर क्या करेंगे ये लोग उस रोज जबकि इनका रब इनसे कहेगा कि पुकारो अब इन हस्तियों को जिन्हें तुम मेरा शरीक समझे बैठे थे, ये इनको पुकारेंगे मगर वो इनकी मदद को ना आएंगे, और हम इनके दरमियान एक ही हलाकत का घड़ा मुश्तरिक कर देंगे। सारे मुजरिम उस रोज आग को देखेंगे और समझ लेंगे कि अब इन्हें इसमें गिरना है, और वो इससे बचने के लिए कोई जाए पनाह ना पाएंगे। जहन्नुम के किनारे पे खड़ा करके अल्लाह ताला आपको मुझे सोचने की दावत दे रहे हैं। और साथ ही देखिए आगे कुरान की बात, आप ये मिजाज नोट कीजिए कुरान का, जहां कोई ऐसी बात है कि जिस पे शऊर बेदार होता है, उसके साथ ही आगे कुरान की बात आ जाती है। अल्लाह ताला फरमाते हैं, हमने इस कुरान में लोगों को तरह तरह से समझाया, आप इसकी गवाही देते। अल्हम्दुलिल्लाह 15वें पारे पे आ गए। हम कह सकते हैं ना, हर मुमकिन तरीका अल्लाह ने इख्तियार कर दिया हमें समझाने का, तो जिसने कुरान खोला ही नहीं, जिसने समझा ही नहीं, जिसने पढ़ा ही नहीं, जिसने सिर्फ बस रवानी से पढ़ा, उसको क्या समझ आएगा। दूसरी जुबान में आप 10 नसीहतें करते रहे किसी को, फायदा तो नहीं होगा। तो अल्लाह से दुआ करते हैं कि अल्लाह हमें कुरान को समझने वाला बना दे। मगर इंसान बड़ा ही झगड़ालू वाकई हुआ है, इनके सामने जब हिदायत आई तो इसे मानने और अपने रब के हजूर माफी चाहने से आखिर इनको किस चीज ने रोक दिया। इसके सिवा और कुछ नहीं कि वो मुंतजिर हैं कि इनके साथ भी वही कुछ हो जो पिछली कौमों के साथ हो चुका, या ये कि वो अजाब को सामने आते देख लें। रहे रसूल, तो रसूलों का मामला क्या है, रसूलों को हम इस काम के सिवा और किसी गरज के लिए नहीं भेजते कि वो बशारत और तंबीह की खिदमत अंजाम दे दें, मगर काफिरों का हाल ये है कि वो बातिल के हथियार लेकर हक को नीचा दिखाने की कोशिश करते हैं, और उन्होंने मेरी आयात को और इन तंबीहात को जो इनको की गई मजाक बना लिया। और इस शख्स से बढ़कर जालिम और कौन है जिससे इसके रब की आयात सुनाकर नसीहत की जाए और वो इनसे मुंह फेरे और इस बुरे अंजाम को भूल जाए, जिसका सरो सामान इसने खुद अपने हाथों किया। जिन लोगों ने ये रविश इख्तियार की, इनके दिलों पर हमने गिलाफ चढ़ा दिए जो इन्हें कुरान की बात समझने नहीं देते। जरा सा गौर व फिक्र और तदब्बर, क्यों कुरान नहीं समझ आता, क्यों दिलों पर गिलाफ है, और इनके कानों में हमने बोझ पैदा कर दिया। तुम इन्हें हिदायत की तरफ कितना ही बुलाओ, वो इस हालत में कभी हिदायत ना पाएंगे। अफसोस और हसरत आती है इन आयतों को पढ़कर, और अल्लाह से दुआ करें कि अल्लाह अगर आज तूने हमें इस कुरान के साथ जोड़ा है तो कभी ना हटाना। ये भी एक सुन्नत समझ लीजिए अल्लाह की, जब आप किताब की तरफ आते हैं ना, हर दिन आप अपने आप को खुशकिस्मत समझते हैं। आप छुट्टी का तसव्वुर नहीं करते, आप देर से सोच नहीं सकते आने को, जल्दी जाने का सोचते नहीं है, और अब क्या आपको ये नहीं होता, अल्लाह तेरा शुक्र है तूने मुझे बिठा दिया, अल्लाह तेरा शुक्र है तूने मुझे बुला लिया। मैं अपने ऊपर लेके कहती हूँ, अल्लाह तेरा शुक्र है तूने मुझे एक दफा फिर दौरे कुरान की हामी कबूल करने को तौफीक दे दी, मैंने इसको ओके कर दिया, मैंने इसको पढ़ाने का सोच लिया। मैं सोचती, लो पिछले 10 सालों के इतने रिकॉर्डेड है, जाओ कोई एक और सुन लो, लोगों को तो मिल जाएगा, इससे भी अच्छा मिलेगा, पर मुझे नहीं मिलेगा। लेकिन इसका बरक्स, जब आप इस रास्ते को छोड़ते हैं ना, उस वक्त मलाल नहीं होता, नहीं समझे, पकड़ते हैं तो छोड़ने का तसव्वुर भी दुखी कर देगा, पर जब जो छोड़ता है ना, उसको कभी भी एहसास नहीं होता कि मैं क्या दौलत छोड़ रहा हूं, बल्कि दूसरे दूसरे दिन पे जरा कुछ हफ्तों के बाद शैतान क्या कहता है, तुम कुछ ज्यादा ही नहीं हो गई थी, ये तुमको एक्सट्रीम पे चली गई थी, तुम जज्बाती हो गई थी। क्योंकि देखिए कुरान को सुनना बहुत आसान है। कुरान से इंस्पायर होना भी बहुत आसान है, जज्बाती होना, सर धुनना, उसको देख के वाह वाह सुभान अल्लाह कहना, बट इस रस्ते की मुश्किलात सहना ये बहुत मुश्किल है। इसके वक्त लोग फिट कहते हैं इसको छोड़ दो, लेकिन जब नजर अजर पे होती है ना तो इंसान कभी नहीं छोड़ता। इसलिए अल्लाह ताला के अपने रहम की बात फरमाते हैं, तेरा रब बड़ा दरगुजर करने वाला और रहीम है, वो इनके करतूतों पर इन्हें पकड़ना चाहता तो जल्दी से अजाब भेज देता, मगर इनके लिए वादे का एक वक्त मुकर्रर है और इससे बचकर भाग निकलने की ये कोई राह ना पाएंगे। क्या पता चला, अल्लाह फौरन नहीं पकड़ता, अल्लाह मोहलत देता है। ये अजाब रसीदा बस्तियां तुम्हारे सामने मौजूद हैं, उन्होंने जब जुल्म किया तो हमने इनको हलाक कर दिया और इनमें से हर एक की हलाकत के लिए हमने वक्त मुकर्रर कर रखा था। अब यहाँ से तीसरा वाक्या या अगला वाक्या, मूसा अलैहिस्सलाम और खिजर का वाक्या। पीछे बात हुई दुनिया की मोहब्बत की, यहाँ अब इल्म के फितने। इल्म जब आता है तो उसके साथ बहुत सारे फितने आते हैं और उसमें एक फितना जो सबसे ज्यादा नुकसानदेह है और वो ये है कि मुझे सब आ गया, मुझे बहुत आ गया, अब मुझे मजीद सीखने की, मुझे मजीद बातों की जरूरत नहीं रही। हजरत मूसा अलैहिस्सलाम अपने वक्त के नबी थे, अल्लाह ने तौरात भी उनको दी, गो के वो बाद में मिली होगी, लेकिन किसी पूछने वाले के सवाल के जवाब में ये बताओ कि जमीन पे सबसे बड़ा आलिम कौन है? मूसा अलैहिस्सलाम ने कह दिया मैं हूं, को बड़ाई का ख्याल नहीं था, सच बोला क्योंकि नबी भी थे और अल्लाह की किताबें भी थी। अल्लाह को मूसा का ये पसंद नहीं आया जुमला, और बाज़ कहते हैं कि ये मूसा की रिसालत से पहले का वाक्य है। बाद में चूंकि मूसा अलैहिस्सलाम का वास्ता एक बिगड़ी हुई कौम से पढ़ने वाला था तो अल्लाह ताला ने इनको कुछ गैब की बातें सुनाई, जैसे पीछे हम पढ़ चुके हजरत इब्राहिम को गैब के कुछ मुशाहदे करवाए गए या नबी सल्लम को मेराज के मौके पर। तो यहाँ असल में तीन वाक्यात हम पढ़ेंगे जिससे ये पता चलता है कि चीज़ें बज़ाहर जो नजर आती हैं जरूरी नहीं कि हकीकत में वही हो। हमारे अगले पारे के थीम के साथ भी ये चीज़ चलती जाएगी और यहाँ से ही बेसिकली अगले पारे का मिजाज शुरू हो जाता है क्योंकि ये वाक्य अगले हिस्से में कंटिन्यू होगा। ये बिल्कुल ऐसे है कि जब हम घड़ी देखते हैं तो हम बाहर की घड़ी देखते हैं, कोई मैकेनिक उस घड़ी को देखेगा तो उसके अंदर के पुर्जों को भी देखता है। बिल्कुल इसी तरह जिन लोगों ने दूसरों को हिदायत की दावत देनी होती है ना तो अल्लाह ताला बाज़ दफ़ा उनको वो चीज़ें दिखा देता है, उन चीज़ों का मुशाहिदा करवा देता है जो कि आम लोगों को नहीं होता। तो खैर मूसा अलैहिस्सलाम को जब अल्लाह ताला ने बताया कि मूसा तेरे से भी बड़ा आलिम है, अब एक सूरत क्या थी, अच्छा हूँ होगा कोई, हु केयर्स, मुझे क्या, मैं तो बहुत जानता हूँ, मैं तो पढ़ाता हूँ, मुझे तो सब आता है, मैंने तो ये पढ़ा। नहीं, मूसा ने कहा अल्लाह जी मुझे उसका रास्ता बताइए कौन है, मैं जाके सीखूँ, मेरे से बड़ा इल्म वाला है तो मैं उससे फ़ायदा ले लूँ तो वो इल्म मेरा हो जाएगा। सूरत यूसुफ में पढ़ चुके, हर इल्म वाले के ऊपर इल्म वाला है। खैर मूसा अलैहिस्सलाम ने ये सफ़र अकेले नहीं शुरू किया, इनका रिश्तेदार भी था और स्टूडेंट था जिसको आप कह लें, जो शागिर्द था, यूशे बिन नून उनका नाम आता है, मूसा ने उनको साथ लिया। और इसमें भी अमल की बात आती है कि इल्म का सफर तनहा नहीं करना चाहिए, दूसरों को साथ तरबियत देते रहना चाहिए। क्या पता चला कि किस वक्त आपका काम खत्म हुआ और दूसरा आपकी जगह पे उस काम को संभाल सके। तो बहरहाल यहां से अब तलबे इल्म का सफर है। सारे वाक्यात जो हम पढ़ेंगे ये ईमान वालों के साथ पेश आए, बज़ाहर वक्ती नुकसान दिखेगा लेकिन अंदर से एंड पे इंजाम बहुत अच्छा होगा। तो इसमें हम मूसा अलैहिस्सलाम की डिटर्मिनेशन भी देखेंगे। आइए थोड़ा सा इस वाक्य को पढ़कर बात करते हैं। आयत 60, वइस काला मूसा लिफताहु ला अब्रहु हत्ता अब्लुगा मजमअल बहरैनि औ अम्दिय हुकुबा। जरा इनको वो किस्सा सुनाओ जो मूसा अलैहिस्सलाम को पेश आया जबकि मूसा अलैहिस्सलाम ने अपने खादिम से कहा, कौन था खादिम, शागिर्द भी था, खिदमत के लिए साथ था सफर में, क्या कहा कि मैं अपना सफर खत्म ना करूंगा जब तक कि दोनों दरियाओं के संगम पर ना पहुंच जाऊं, वरना मैं एक जमाने दराज तक चलता ही रहूंगा। लिखिए डिटर्मिनेशन, इल्म के मोती चुनने के लिए जो चीज लाजिम है, प्री रिक्विजिट कह लीजिए, जो लाजमी चीज है वो क्या है कि आपके अंदर डिटर्मिनेशन हो। हर किस्म के हालात में, हर मुश्किल में मैं चलता ही जाऊंगा। बस जब वो इनके संगम पर पहुंचे तो अपनी मछली से गाफिल हो गए और वो निकलकर इस तरह दरिया में चली गई जैसे कि कोई सुरंग लगी हुई हो। आगे जाकर मूसा ने अपने खादिम से कहा, लाओ हमारा नाश्ता, आज के सफर में तो हम बुरी तरह थक गए हैं। खादिम ने कहा, आपने देखा ये क्या हुआ, जब हम इस चट्टान के पास ठहरे हुए थे उस वक्त मुझे मछली का ख्याल न रहा और शैतान ने मुझको ऐसा गाफिल कर दिया कि मैं इसका जिक्र आपसे करना भूल गया। मछली तो अजीब तरीके से निकलकर दरिया में चली गई, موسیٰ نے کہا اس کی تو ہمیں تلاش تھی، چنانچہ وہ دونوں اپنے نقش قدم پر پھر واپس پلٹے اور وہاں انہوں نے ہمارے بندوں میں سے ایک بندے کو پایا جسے ہم نے اپنی رحمت سے نوازا تھا اور اپنی طرف سے ایک خاص علم عطا کیا تھا۔ یہاں تک دیکھیے کہ موسیٰ علیہ السلام کا یہ سفر شیطان نے اس میں بھول کروا دی، اور شیطان کا کام ہی بھولوانا ہے۔ بعض دفعہ وقت کی غلطی لگواتا ہے، بعض دفعہ نماز کا وقت بھول جاتا ہے۔ دوسری بات کیا پتہ چلتی ہے کہ علم کا سفر وہی طے کرے گا جو بھوک اور تھکن پہ قابو پائے گا۔ جس کو ہر قدم پہ کھانے کی ضرورت پڑ جائے، ہر قدم پہ تھکن ہو جائے، یاد رکھیے کہ وہ زیادہ دور تک نہیں چلتے۔ پھر اس کے بعد آپ دیکھیے کہ موسیٰ علیہ السلام کا جو یہاں خدمت گزار تھا، اس سے غلطی ہوئی لیکن موسیٰ نے غصہ نہیں کیا۔ کیا پتہ چلا نئے نئے طالب علموں سے غلطیاں ہوں تو بلکہ ناراض ہونے کی بجائے پیار کرنا چاہیے، کوئی بات نہیں میرے بچے، ایسے ہوتا ہے، شروع کی بات ہے، آگے ٹھیک ہوگا۔ کیونکہ موسیٰ علیہ السلام کا ان کے ساتھ سفر دور تک چلنا تھا، تو تربیت کے اندر غلطیاں خوش قسمتی کی علامت ہوتی ہیں۔ کیوں؟ کہ آپ استاد کے سامنے کر لیتے ہیں۔ جو آپ نے نقصانات ماں باپ کے سامنے کیے ہوں گے نا، انہوں نے بھگت لیے، لیکن جو بچے ماں باپ کے بعد ٹھوکرے کھاتے ہیں نا، پھر باپ بھی نہیں ہوتا پیچھے کمر پہ ہاتھ رکھنے والا۔ تو خوش قسمت ہے وہ لوگ جن کو کوئی ایسا ہاتھ لگ جائے کہ جو ان کی تربیت کر دے، اور جو آپ خدرا بن کر جو نہ پوچھے نہ بتائے، غلطیاں کرے تو نہ بتائے، اچھی کرے تو نہ بتائے، تو ایسے لوگ یاد رکھیے پھر حالات سے ہی سنبھلتے ہیں۔ لکھ لیں، یا آپ استاد سے سیکھتے ہیں یا اپنے حالات سے سیکھتے ہیں۔ جس کو استاد مل گیا اس کو اللہ حالات کے تھپیڑوں سے بچا لیتا ہے۔ وہ جس کو کہتے ہیں ایرر ٹرائل کچھ ہوتا ہے نا، غلطیاں کر کر کے سیکھنا، یہ عقل مندی نہیں ہوتی۔ بڑوں کی غلطیاں آپ نے بھی کرنی ہے تو شوق سے کیجئے، اور اگر آپ نے کسی کے تجربے سے فائدہ اٹھانا ہے تو آپ اپنا مہینوں کا سفر ہفتوں میں اور سالوں کا سفر مہینوں میں طے کر لیں گے۔ لیکن یہ بھی ایک المیہ رہا انسانیت کا، اس کو خود تجربہ کرنا اچھا لگتا ہے، اس کو اپنی رائے بڑی اچھی لگتی ہے۔ جو میں کہہ رہا ہوں ٹھیک ہوں، آپ کو تو سمجھ ہی نہیں آتا، آپ تو میری بات ہی نہیں سمجھتے۔ اور بس بچے ماں باپ کیسے اس طرح ایٹیچیوڈ سے بولتے ہیں، آپ کو تو ابو سمجھ ہی نہیں آئے گا، ماما آپ تو بالکل نہ سمجھیں۔ یاد رکھیے یہ رویہ علم کے راستے میں اتنی بڑی رکاوٹ ہے، استاد کا دل نہیں کھلتا ایسے اسٹوڈنٹس کے سامنے جو ہر بات پہ سننے کی بجائے سنانے کو تیار، ماننے کی بجائے منوانے کو تیار، اور ہر دوسرے جملے میں اصل میں اندر سے بات ہوتی ہے کہ استاد کو سمجھ تھوڑی ہے، ہمیں زیادہ، ان کو ہماری بات نہیں سمجھ آتی، کوئی اور ان کو سمجھا دے گا۔ تو یہ بات حضرت موسیٰ کے اور یوشع بن نون کے عمل میں نہیں۔ میں نے ان کا واقعہ پورا پڑھا، البدایہ اور نہایہ کتاب ہے، آپ لوگ بھی خریدی اور پڑھیے، اتنا خوبصورت واقعہ ہے کہ علم کے موتی ہیں اس کے اندر۔ اتنی موٹی میرے پاس خود بھی بک تھی پہلے، اب تو پتہ نہیں کس ملک میں پڑھی ہوگی، صرف حضرت موسیٰ اور خضر کے اس قصے پہ، العلم یعنی علم اور اس کے آداب، طالب علم اور استاد کا تعلق، اس پہ اتنی موٹی کتاب تھی، یقین کرے عربی بک تھی۔ اس کو میں نے خود پھر بعد میں فوٹو کاپی کرائی، پاکستان میں تو کہیں ملتی بھی نہیں ہوگی۔ جب میں نے کبھی بہت پہلے سورج یہ پڑھائی تھی تو اس میں سے میں نے اتنا کچھ شیئر کیا، میرا حال ہے کہ 101 آداب ہیں اس ایک واقعے میں تعلیم اور تعلم کے۔ اللہ تعالیٰ ہمیں یہ بھی عطا کرتے ہیں۔ آج ہمارا مزاج ہی نہیں رہا علم والا، آج ہمارا تعلیم کا مزاج نہیں رہا۔ کبھی آپ اسلاف کی کہانیاں پڑھ کر دیکھیں، جو امت مسلمہ کے عروج کا وقت تھا نا، وہ اصل میں علمی عروج تھا۔ جب سے علم گیا، وہ کہتے ہیں بعد با نصیب، آج آپ دیکھیے کہ دنیاوی استادوں کے ساتھ کیا کرتے ہیں شاگرد۔ آپ کے ملک کا مجھے نہیں پتا الحمدللہ، ابھی نہ ہی مجھے بتائیے، کیونکہ میرے پاس پچھلے ہی بڑے تلخ تجربات ہیں۔ استاد کا نام لیتے ہیں بچے، پاؤں استاد کی طرف کر کے ٹیبل پہ پاؤں رکھ کر بیٹھے ہوتے ہیں، استاد بورڈ میں کچھ لکھنے کے لیے منہ پیچھے کرتا ہے، پیچھے سے اس کی شکلیں بناتے ہیں۔ کیا ملے گا آپ کو؟ آپ کہتے ہیں یہاں ہوں گے دنیا والے۔ میں نے دین کا علم جو آج اللہ تعالیٰ ہمارے لیے ریسورسز بنا رہا ہے، وہ آزمائش بن گئے۔ اسکائپ کی کلاسز کتنی عام ہیں، لوگ لائیو کلاسز کو چھوڑ کر بچوں کو اسکائپ سے قرآن پڑھاتے ہیں۔ دیکھیے جہاں مجبوری ہے وہاں تو کرنا پڑے گا، اول تو ماں ہی بہت ہے پڑھانے کے لیے، دوسرا کیوں پڑھائے۔ لیکن میں نے دیکھا ہے اسکائپ پہ یا کسی سوشل میڈیا سے پڑھ رہا ہے بچہ، اور پاؤں رکھے ہوئے ٹیبل پہ، اور ٹیچر ادھر سے بول رہی ہے، اور بچہ بدتمیزیاں کر رہا ہے۔ علم آ رہا ہے، ادب ختم ہو رہا ہے۔ امام مالک کی غالباً بات ہے، وہ کہتے ہیں کہ علم پہلی دفعہ میں آ جاتا ہے، اور ادب کے لیے مجھے 30 بار اپنے استاد کے پاس بیٹھنا پڑا۔ امام مجاہد نے ابن عباس رضی اللہ عنہ سے 30 مرتبہ قرآن کی تفسیر پڑھی۔ کیوں؟ وہ کہتے ہیں علم لینا کیا بڑی بات ہے، وہ تو سی ڈی سے مل جائے گا، ریکارڈنگ سے مل جائے گا، آج کے دور میں وہ تو آپ کو کتاب کھول کے مل جائے گا۔ استاد کا جو اصل کام ہے نا، وہ ادب سکھانا ہے، تمیز سکھانا ہے، بات کیسے کرنا، چلنا کیسے، اٹھنا کیسے. اندر سے تزکیہ ہوتا ہے، باہر سے تربیت ہوتی ہے. کچھ لوگوں کا تزکیہ ہو جاتا ہے الحمدللہ، تبھی تو نیکیوں کے جذبے پھوٹتے ہیں، پر لیکن ادب نہیں آتا. یعنی کہہ لیجئے کہ تزکیہ ہو جاتا ہے، تادیب نہیں ہوتی. تو یہ چیزیں آپ کرنے کی ضرورت ہے. آپ اپنے بچوں کو کم از کم ان کے دنیا کے ٹیچرز کی بھی ادب سکھائیے. ورنہ یاد رکھیے، آج دیکھ لیجئے، کئی کہتے ہیں صرف ہم ڈگری لینے جاتے ہیں، ہمیں علم کا کوئی شوق بھی نہیں ہے. پھر اس کے بعد اب دیکھیے کہ دوسرا مرحلہ، ابھی تک کیا تھے، موسیٰ استاد ہیں، یوشع بن شاگرد ہیں. ہر ایک کے ساتھ ایسا ہی ہوتا ہے، پہلے آپ یعنی شاگرد بنتے پھر استاد. اب یہاں دیکھیے ایک استاد ہے، اب اس کو شاگرد بننا پڑ رہا ہے. یہ بھی بہت ساروں کا فتنہ ہوتا ہے. کیوں؟ اب ہم پڑھتے ہیں تو پڑھائیں. موسیٰ پڑھا رہے تھے، لیکن اب آپ دیکھیے کہ خضر اور موسیٰ کا قصہ ہے. آگے والا حصہ اس کو ذرا سا پڑھتے ہیں. مل کے وہ استاد جن کی ملاقات کے لیے نکلے تھے گھر سے، اور ساری کوششیں کر کرا کے وہ چل پڑے. اب کیا ہوا، اب ذرا ذرا کنڈیشنز تو دیکھیے علم لینے کی. آج ہم نے علم کو اتنا سستا اور اتنا گھٹیا کیا کہ ہر چیز کی شرطیں ہیں، ہر چیز کے رولز اینڈ ریگولیشن ہیں. آپ گاڑی کھڑی کریں، اس کے ریگولیشنز ہیں، ادھر نہیں کھڑی کرنی، ادھر کرنی ہے. آپ گھر خریدتے ہیں، دسیوں ڈاکیومنٹیشن ہے. آپ علم کی بات کریں، کہتے ہیں کوئی لکھت پڑھت نہیں. نہ نہ نہ، رولز نہ بنائیں پھر ٹھیک ہے، نہ 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 پیسوں کی بات نہ کریں پھر ٹھیک ہے، کتاب نہ لینی پڑے پھر ٹھیک ہے، جب آئیں جب جائیں پھر ٹھیک ہے. دیکھیں ذرا ان کے استاد ان کو کیا ڈانٹ رہے ہیں. بڑی بات ہے اگر اس کو کوئی انجوائے کرے جس کو واقعی اس چیز سے کوئی واسطہ پڑا ہو. فرمایا، قال لہ موسیٰ هل اتبعک الآن تعلمنی مما علمت رشدا. اب موسیٰ کی ذرا ٹون بھی سنیے گا. موسیٰ علیہ السلام نے ان سے کہا، کیا میں آپ کے ساتھ رہ سکتا ہوں؟ دیکھیے عاجزی. یہ نہیں کہا آ گیا ہوں، رکھیں مجھے، داخل کریں مجھے، لکھیں میرا نام، پڑھائیں مجھے، جلدی کریں، ٹائم اوپر ہو رہا ہے. نہیں، کیا میں آپ کے ساتھ رہ سکتا ہوں؟ جس طرح آپ کہتے ہیں میں کم ان پلیز، تاکہ آپ مجھے بھی اس دانش کی تعلیم دیں جو آپ کو سکھائی گئی ہے. استاد کے علم کی تعریف ہے اس میں، کیا آپ کو اللہ نے سکھائی ہے. یہ نہیں کہا آپ خود ہی بڑے علم والے ہیں، اس میں در پردہ اللہ کی طرف اشارہ ہے کہ اللہ نے آپ کو سکھایا، آپ مجھے سکھا دیں. اور بہترین طریقہ یہی ہے، کبھی اپنے علم کا مان نہ کریں. کوئی خوبی اگر آپ میں ہے اور کوئی اس کو ایڈمائر کرے، بولیں یہ اللہ کی بات ہے، یہ اللہ نے دی ہے. کس کے اندر طاقت ہے بولنے کی، کس کو کوئی یاد رہ سکتی ہے چیز، یہ صرف اللہ کے نام پہ ہے. جواب سنیے استاد کا، پہلا ہی جواب دل توڑنے والا. انہوں نے جواب دیا، آپ میرے ساتھ صبر نہیں کر سکتے. یعنی گویا کہ کہتے سوری، ریجیکٹ ہوگی آپ کی اپلیکیشن. اللہ اکبر، آج کوئی کیا کہتا، شکر اللہ کا جان چھوٹی، نہیں داخلہ ملا، کتنی مشکلوں سے بچ گئے. نہیں، اور ساتھ ہی پھر استاد ان کو تسلی دیتے ہیں، اور جس چیز کی آپ کو خبر نہ ہو، آخر آپ اس پر صبر کر بھی کیسے سکتے ہیں. کتنا پہ کہ آپ نے یہ بھی چکھا ہی نہیں، آپ کو علم کی ابھی دنیا کی سیر کبھی آپ نے کی نہیں، تو فکر نہ کریں. اور دوسری بات نوٹ کریں، صبر. پہلا جملہ جو استاد کے منہ سے نکلا، فرسٹ کنڈیشن ٹیچ کرنے کی استاد نے جو دی، کہ تمہیں صبر کرنا پڑے گا. صبر کے بغیر علم نہیں آتا، لکھ لیں. بے صبرے لوگ، تھوڑ دلے لوگ، ریئیکشنری لوگ، چھوٹی چھوٹی باتوں پہ گھبرانے والے لوگ علم کا پانی نہیں پی سکتے. موسیٰ علیہ السلام نے کہا، انشاءاللہ آپ مجھے صابر پائیں گے، اور میں کسی معاملے میں آپ کی نافرمانی نہیں کروں گا. یہاں بھی نوٹ کیجئے، موسیٰ نے نہ صرف صبر کی بات کی بلکہ اطاعت کروں گا. یاد رکھیے، وہ طالب علم جو استاد کی چھوٹی سی انسٹرکشن نہیں سنتے، نہیں مانتے، کیا وہ اس کا سکھایا ہوا علم مان کر دنیا میں بہت عامل بن جائیں گے؟ سیدھی سی بات ہے، آپ کو کہا کہ آپ وقت پہ آئیں، یونیفارم پہنے، نہیں پہنا تو کیا آپ کہنے پہ شراب کباب اور غیبت چھوڑ دیں گے؟ یاد رکھیے، ایک جملہ نوٹ کر لیجئے، بندہ صرف اس کی بات مانتا ہے جس کی عزت کرتا ہے. جب تک استاد سے عزت اور پیار نہ ہو، علم نہیں ملتا. صرف عزت سے بھی بات نہیں بنتی. لوگ کہتے ہیں بڑے سخت ہیں ہمارے مولوی صاحب، میں نہیں پڑھوں گا ان سے، اماں مجھے کوئی اور ٹیچر چاہیے. چھوڑ دیتی ہیں، اماں کہتی ہیں چلو چھوڑو، یہ سخت مولوی صاحب ہے، دوسرا لے لیتے ہیں. صرف عزت سے بھی بات نہیں بنتی، پیار، محبت. اور صرف محبت ہو تو بچے سر پہ چڑھ جاتے، کندھوں پہ آ کے چھیلتے، کہتے ہیں یہ بہت اچھا آدمی ہے، یہ کچھ نہیں کہتا، ہم جو مرضی کریں. تو یہ ایک بیسٹ کمبینیشن ہے. خیر، اب موسیٰ علیہ السلام کی تڑپ دیکھی تو استاد کا جواب سنیے. انہوں نے کہا، اچھا اگر آپ میرے ساتھ چلتے ہیں تو مجھ سے کوئی بات نہیں پوچھیں گے جب تک میں خود آپ سے اس کا ذکر نہ کروں. تیسری چیز، سوال نہیں پوچھنے. اللہ اکبر، ہم تو پہلے ہی سوال پوچھتے ہیں، کتنی دیر کا ہوگا، کب تک ہوگا، کیا کریں گے، اچھا پھر کیا ہوگا، اس کے بعد آپ کیا کریں گے، کون پڑھائے گا، کون لکھائے گا. خاموش رہیں، علم چاہیے، علم مل جائے گا. بہت سوال نہیں کرنے چاہیے. क्वेश्चनिंग माइंड जो होता है ना, वो कभी अब्जॉर्बिंग नहीं होता, वो हर वक्त तैयार होता है मैं सवाल पूछूं। तो जवाब लेने वाले बनिए, ना कि सवाल करने वाले। खैर, एग्रीमेंट साइन हुआ, जिसको आज की जुबान में आप कहें कि उनकी एप्लीकेशन एक्सेप्ट हो गई और मूसा का नाम ऑफिस में रजिस्टर्ड हो गया कि इसको एक नए स्टूडेंट के नाम पर डाल लीजिए। अब देखिए असल जो मूसा की सख्ती आने वाली है। अब वो दोनों रवाना हुए, यहाँ तक कि वे कश्ती में सवार हो गए तो उस शख्स ने, यानी उस्ताद जो थे, कश्ती में शिगाफ डाल दिया। मूसा अलैहिस्सलाम ने कहा, आपने इसमें शिगाफ डाल दिया ताकि सब कश्ती वालों को डुबो दें? ये क्या हुआ? इन नकल अंतस्तिया माइया सब बोल पड़े, सबर ही ना हो सका। ये तो आपने एक बड़ी सख्त हरकत कर डाली, उस्ताद पे तनकीद कर रहे, आपने बड़ी गलत हरकत कर दी। उन्होंने कहा, मैंने तुमसे कहा ना था कि तुम मेरे साथ सबर नहीं कर सकते? कितने स्ट्रेट फॉरवर्ड है उस्ताद। कहा, अच्छा भी जाइए, आप नहीं सीख सकते। आप मूसा कहते, शुक्र है अल्लाह का, निकालिए मेरा नाम। नहीं, मूसा अलैहिस्सलाम ने कहा, भूल चूक पर मुझे ना पकड़िए, सॉरी, आई एम सॉरी, आई विल नॉट डू दिस अगेन। मेरे मामले में आप जरा सख्ती से काम ना लें, यानी मेरे साथ जरा ढीले रहें, मुझे ज्यादा ना सख्ती पे लें। आप उस्ताद ने माफ कर दिया, या फिर लिखे उस्ताद को माफ करना चाहिए। याद रखिए, उस्ताद शागिर्द की 10 गलतियां देके 11 दफा माफ करे, फिर वो एक अच्छा उस्ताद है। और हर बात पे उनको पकड़ना और डांटना और निकल जाओ और छोड़ दो और मैं छोड़ रहा हूं और तुम छोड़ दो, ऐसे लोग भी कभी फायदा नहीं देते। खैर, फिर वो दोनों चले, यहां तक इनको एक लड़का मिला और इस शख्स ने इसे कत्ल कर दिया। मूसा अलैहिस्सलाम ने कहा, आपने एक बेगुनाह की जान ले ली। अब मूसा नबी थे और अमर बिल मारूफ और नहीं निल मुनकर उनकी गुट्टी में पड़ा था, अब कत्ल करता देखकर किसी को चुप कैसे रहे? मूसा अपनी जगह सच्चे थे। हालांकि इसने किसी का खून ना किया, ये काम तो आपने बहुत बुरा किया। उसने कहा, मैंने तुमसे ना कहा था कि तुम मेरे साथ सब्र नहीं कर सकते? सेकंड वार्निंग। मूसा अलैहिस्सलाम ने कहा, इसके बाद अगर मैं आपसे कुछ पूछूं तो आप मुझे साथ ना रखें। नबी सल्लम ने फरमाया, ये तीसरी दफा मूसा ने जान के गलत बात पूछी कि मुझे माफ करें, मैं नहीं पढ़ सकता। खैर, लीजिए अब तो मेरी तरफ से आपको उजर मिल गया, यानी मूसा ने एक चांस और ले लिया। फिर क्या हुआ? फिर वो आगे चले, यहां तक एक बस्ती में पहुंचे, वहां के लोगों से खाना मांगा, मगर उन्होंने इन दोनों की ज़ियाफ़त से इनकार कर दिया। वहां उन्होंने एक दीवार देखी जो गिरा चाहती थी, उस शख्स ने इस दीवार को फिर कायम कर दिया। मूसा अलैहिस्सलाम ने कहा, अगर आप चाहते हैं तो इस काम की उजरत ले सकते थे। उन्होंने कहा, बस मेरा तुम्हारा साथ खत्म हुआ, तुम्हारा नाम काट रहा हूं, अब नहीं मिलेगा। अब इसको क्या कर दो, डिक्लेरेशन फॉर्म दे दो कि ये आज के बाद इधर नहीं रहेगा। क्यों? कि तुम उस क्राइटेरियन पे पूरे नहीं उतरे जो कि मुकर्रर किया गया था। अब देखिए कि किसी के लिए ये बड़ी महरूमी की बात होती है। एक वो वक्त होता है, हम कहते हैं मैंने नहीं आना, मैंने नहीं करना, मुझसे ना उम्मीद रखे। लेकिन एक ऐसा वक्त आता है, अल्लाह कहता है मैंने नहीं आने देना, मैंने नहीं करने देना, मुझे तुमसे कोई उम्मीद नहीं। इस वक्त से डरना चाहिए, एटीट्यूड के साथ इल्म नहीं आता। फिर आप देखिए, इल्म का सफर, तलब है इल्म का सफर, हिदायत की तलब है ना, ये सारा कुछ कर करा के जो बात आपको मुझे यहां सिखाई जा रही है वो क्या है कि एक इंसान जिंदगी में मुख्तलिफ हालात से जब गुजरता है ना तो उसको समझ नहीं आता। अब यहां तक देखिए, उस्ताद ने अभी हिकमत नहीं दी लेकिन मूसा चुपके से चलते रहे। जो ही उस्ताद ने कहा कि बात खत्म, अब आगे सुनिए कि अच्छे उस्ताद का एक और अमल, और वो क्या? अब मैं तुम्हें इन बातों की हकीकत बताता हूं जिन पर तुम सब्र ना कर सके, और वो कौन सी बातें थी? उस कश्ती का मामला ये है कि वो चंद गरीब आदमियों की थी जो दरिया में मेहनत मजदूरी करते थे। मैंने चाहा कि इसे ऐबदार कर दूं, क्योंकि आगे एक ऐसे बादशाह का इलाका था जो हर कश्ती को जबरदस्ती छीन लेता था। रहा वो लड़का तो इसके वालदैन मोमिन थे, हमें अंदेशा हुआ कि ये लड़का अपनी सरकशी और कुफर से इनको तंग करेगा, इसलिए हमने चाहा कि इनका रब इसके बदले इनको ऐसी औलाद दे जो अखलाक में भी इससे बेहतर हो और जिससे सिला रहमी भी ज्यादा मुतवक्के हो। और इस दीवार का मामला ये है कि ये दो यतीम लड़कों की है जो इस शहर में रहते हैं। इस दीवार के नीचे इन बच्चों के लिए खजाना मदफून है और इनका बाप एक नेक आदमी था, इसलिए तुम्हारे रब ने चाहा कि ये दोनों बच्चे बालिग हों और अपना खजाना निकाल लें। ये तुम्हारे रब की रहमत की बिना पर किया गया, मैंने कुछ अपने इख्तियार से नहीं किया, और ये है हकीकत इन बातों की जिन पर तुम सब्र ना कर सके। देखिए आयत नंबर 76 से 16th पारा शुरू हो गया। अब यहां से हम थोड़ा सा इस पारे की थीम और इसको लेकर साथ आगे चलेंगे। वाक्यात पूरे हुए, मूसा अलैहि सलाम और खिजर अलैहि सलाम के सारे किस्से से जो बातें पता चली उसकी बुनियाद पे चंद बातें समझ लीजिए। और वो क्या है कि दुनिया में बाज़ दफ़ा ऐसे हालात सामने आ जाते हैं कि जिसको हम पसंद नहीं करते, लेकिन उसकी असल में खैर होती है। पीछे हमने पढ़ा था तकदीर पे राजी रहो, 12वें पारे 13वें पारे में हमने यही थीम लिया था। यहाँ भी वही बात है कि बाज़ दफ़ा हालात ऐसे होते हैं बंदे को लगता है ये मेरे साथ क्यों हो रहा है, मेरे ही साथ क्यों, मैं ही क्यों ऐसा हूं, वो हो। अल्लाह ताला ने यहां ये सिखा दिया, हर बात की हकीकत वक्त पे समझ नहीं आती, वक्त गुजरने पे समझ आती है। दूसरी बात इससे क्या पता चलती है कि दुनिया में जो कुछ हो रहा है ये खुद ब खुद नहीं हो रहा, इट्स नॉट बाय चांस, इसके पीछे अल्लाह ताला की हिकमतें होती हैं। कोई है जो आपके मेरे लिए कर रहा है। ईमान वालों की ज़िंदगी में इन तीन मुख्तलिफ वाक़यात का आना यह सिखाता है कि ईमान पे आने के बावजूद भी मुश्किलात आती हैं। ये मत सोचिए कि अब दीन पे आ गए हैं तो बस सारी मुश्किलात हमारी ख़त्म हो जाएंगी। फिर उसके बाद आप देखिए कि जो हिकमत उस्ताद ने बाद में बताई, ये भी एक अमल की बात है, पहले नहीं बताई, जब छोड़ दिया फिर बताई। क्या पता चला कि जब तक उस्ताद शागिर्द का रिश्ता कायम था, मूसा अलैहिस्सलाम उनके साथ सीख रहे थे, मूसा की इतनी जरूरत नहीं थी कि कोई क्वेश्चन करें और वो बताएं, लेकिन जब छोड़ा तो छोड़ने की हिकमत बताई। इसमें एक अमल की बात है, अपने बच्चों से जब आप नाराज होते हैं तो बाद में उनको जरूर बताया करें कि आप क्यों नाराज थे। उस वक्त नहीं बताना, उस वक्त जब बताते तो हमारी जुबान बड़ी ऊंची होती है, चुप रहें, खामोश रहें, बच्चे खुद समझे मेरे से क्यों नहीं बोलती, बहन से तो बोल रही है, भाई से तो बोल रही है, ज़रा सा उसको एक दिन ऐसे रहने दें, फिर ज़रा सा वो नरम पड़े ना, फिर प्यार से उसको उठाएं, बेटा आपको पता है मैं आपसे क्यों नहीं बोल रही, आपने ये किया वो किया। बस माएँ और बाप भी, बापों का तो बेचारों का आजकल अमल दखल ही बहुत कम है बच्चों की तरबियत में, बच्चों को ये नहीं बताते कि उनका कसूर क्या है, लेकिन उनसे रूठे रूठे रहते हैं। तो बहरहाल अब इन वाक़यात में देखिए कि पहला वाक़या जिसमें कश्ती को बिगाड़ना था, कश्ती अगर सही होती तो दूसरी तरफ के बादशाह ने ले लेनी थी, बाजार पंप एंड शो था लेकिन हाथ से निकल जाती, तो उसको ज़रा सा निशान दागदार करती और उससे फ़ायदा क्या हुआ कि चलो थोड़ी सी ज़ाहरी चमक ख़त्म हुई, काम तो करती रही। तो चमकती गाड़ी जो नज़र में रहे, चोरी हो जाए, अल्लाह रहम करे बंदे को हसद की नज़र पड़े, उससे वो गाड़ी बेहतर है कि पुरानी है लेकिन चलती है। ये एक अमल की बात लिख लें। दूसरी बात आप देखिए कि इसमें ज़ियाफ़त की बात हुई है, खाना खिलाना, उस बस्ती वालों ने उनको खाना नहीं खिलाया लेकिन हज़रत हिजरत उन्होंने ये सब कुछ का ठीक क्यों किया, क्योंकि उस दीवार के नीचे खजाना था, अगर वो वक्त से पहले निकल जाता तो फिर वो बच्चों के लिए नुकसान होता। फिर आप देखिए कि जो बच्चा मर रहा था उसके ऊपर चंद अहादीस आपको सुना देती हूँ कि ये सारे वाक़या जो हुए इसकी हिकमत क्या थी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है, आपने फरमाया कि वो बच्चा कुफर पे था, अगर जिंदा रहता तो वालदैन को कुफर पर मजबूर कर देता, यानी ईमान बचाने के लिए अल्लाह ने बच्चे को मरवा दिया। इसी तरह कतादा एक मुफस्सिर है, कहते हैं जब वो बच्चा पैदा हुआ तो माँ बाप को बहुत खुशी हुई और जब वो कत्ल हुआ तो उनको बहुत रंज हुआ, लेकिन असल में अगर वो बच्चा जिंदा रहता तो उसके वालदैन तबाह हो जाते, इसलिए तुम्हारे साथ जो कुछ मामला हो उस पर राजी रहा करो तकदीर पर, जिस बात की हिकमत नहीं समझ आती उस पर गौर ना करो। फिर इसी तरह से आप देखिए कि इसमें बाज़ लोगों को गलती लगी कि ये सारे काम खिजर करते हुए देख रहे हैं, क्योंकि वो अपने पर ले रहे हैं ना कि मैंने कत्ल किया, असल में अदब के साथ वो जो ख़राब चीज़ें थी ना ऐप वाली वो अपनी तरफ निस्बत ले रहे हैं। जैसे हज़रत इब्राहिम अलैहिस्सलाम अल्लाह ताला के साथ बात करते हुए आगे हमें सूरह शुरा में दिखेंगे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास एक शख्स आया और उसने भी आकर कुछ इसी किस्म की बात पूछी थी, और वो क्या कि जिसका खुलासा क्या था कि अल्लाह हमारी जिस चीज से सबसे ज्यादा राजी होता है वो क्या है कि हम उसकी रजा पे राजी रहें। अबादा बिन सामित कहते हैं कि अल्लाह के नबी के पास एक शख्स आया और कुछ पूछने लगा, ये सुन रहे थे उसी को नकल करें, कहते हैं उस शख्स ने आकर कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये बताएं कि मैं क्या करूं, अल्लाह को कैसे राजी करूं। आपने वही बताया कि अल्लाह पर ईमान लाओ, तस्दीक करो और उसके रास्ते में मेहनत करो। कहने लगा ये बहुत मुश्किल है, मुझसे ये नहीं होगा, मुझे ज़रा इससे आसान नेकी बताएं। आपने कहा अच्छा ऐसा करो कि अफ़ो दरगुजर करो, लोग तुम्हें सताएं तो उनको माफ़ कर दो, सब्र करो। कहा ये भी बहुत मुश्किल है, मुझसे ये भी नहीं होगा, कोई और आसान नेकी बताएं। उस पे आपने फरमाया कि फिर اللہ تمہارے بارے میں جو فیصلہ کرے اس پر راضی رہو، اللہ تم سے راضی ہو جائے گا. آپ یقین کریں کہ جو اندر سے بات نکل رہی ہے نا، رضیت باللہ ربن، بندگی کا خلاصہ یہ ہے کہ میں چھو نہ کروں چرا نہ کروں، جو میرے اللہ نے میرے بارے میں سوچا میں اسی کو رکھ لوں. اس کے بعد آپ دیکھیے جو دوسری چیز ہے اور وہ کیا ہے کہ کان ابو ہما صالحن. ہمارا یہ جو اگلا پارا چل رہا ہے 16th پارا، تھوڑا سا آپ کو میں اس کا انٹروڈکشن کروا کے اس بات پہ لے کے چلتی ہوں. اس پورے پارے میں آپ کو کچھ رشتوں کا دوسروں کے اوپر اثر دکھے گا. مثلا یہی واقعہ جو ابھی ہمارے سامنے ہے جس میں ایک بچے اور اس کے ماں باپ کی نیکی کا فرق ہے، اس سے کیا پتہ چلتا ہے؟ ماں باپ کی نیکی دنیا سے جانے کے بعد بھی بچوں کے کام آتی ہے. وَكَانَ أَبُوهُمَا صَالِحًا، اس کو ہائی لائٹ کر لیجئے. پیرنٹنگ کا ایک بہترین اصول ہے. بہت سارے لوگ کہتے ہیں ہم اپنے بچوں کو نیک دیکھنا چاہتے ہیں. آسان طریقہ، آپ نیک بن جائیے. جب آپ کے بچے آپ کو ستائیں تنگ کریں، فوراً دو باتوں میں سے ایک ضرور سوچئے، میں نے اس عمر میں کوئی گناہ تو نہیں کیا تھا جس کی وجہ سے میرے ماں باپ دکھے، اس کی سزا میں آج یہ بچہ مجھے ستا رہا ہے. اور دوسرا سوچیں، آج ٹوڈے ناؤ الان، آج تو نہیں میں کوئی ایسا گناہ کر رہا یا کر رہی جس کی سزا میرے بچوں کی صورت میں مجھے دی جا رہی ہے. کسی نے کہا کہ جب میں کسی سلجھے ہوئے نوجوان کو دیکھتا ہوں تو میں ضرور یہ سمجھ جاتا ہوں کہ اس کے ماں باپ نیک ہوں گے، صالح ہوں گے، انہی کی نیکی اس بچے میں جھلک رہی ہے. کان ابوہما صالحن، آپ اور میں اچھے ماں باپ بن جائیں، ہماری نسلیں اچھی ہوں گی. ماں باپ کی نیکی کا بہت اثر ہوتا ہے، اولاد کے کام آتی. حتیٰ کہ آپ کو پتا ہے جنت میں بھی ماں باپ کی نیکیوں کی وجہ سے اولاد کے درجے بلند کیے جائیں گے. آگے آئے گا یہ مضمون، وہاں سناؤں گی. اسی طرح ایک عرب بہت اچھے رائٹر بھی ہیں اور کہہ لیجئے کہ سپیکر بھی ہیں، ڈاکٹر نبیل عوضی. اب آپ کے میرے سننے کی بات ہے، یہ کہتے ہیں جب میں نوافل میں سستی کرتا ہوں، دل نہیں کرتا نفل پڑھنے کو یا کوئی عبادت کرنے کو، تو مجھے اپنے بیٹے کی پریشانی یاد آ جاتی ہے. اور پھر میں یہ سوچ کر نفل پڑھنے کھڑا ہو جاتا ہوں کہ اللہ میری سستی کی سزا میرے بچوں کو نہ دینا. سمجھ آئیے؟ ابن مسعود رضی اللہ عنہ صحابی رسول تھے، رات کو نفل پڑھ رہے تھے، چھوٹا سا بچہ، گود کا بچہ، یہ نہیں کہ جوان بچے، چھوٹا سا بچہ پاس سو رہا تھا، تو پیار سے اس کو کہتے ہیں من اجلی کا یا بنیا، اے میرے بچے یہ نفل میں تیرے لیے پڑھ رہا ہوں کہ میرے ان نفلوں کے پڑھنے سے کل تجھے کوئی اچھی خیر مل جائے اور تو اس نیکی سے محروم نہ رہ جائے. کبھی آپ نے، میں نے ایسے سوچا، آپ کا ادھر دورے قرآن سننے کے لیے آنا، بیٹھنا، میرا بیٹھنا، کیا پتا ہمارے بچوں کے کتنے رکے ہوئے کام کرا دے، کتنی مشکلات سے ان کو نکال دے. اور ایک شخص کا عمل کسی کا میں نے سنا کہ وہ کہتے ہیں کہ جب میں اپنے بیٹے میں کوئی اخلاقی برائی دیکھتا ہوں، ہوتی ہیں بچے اونچی بولتے ہیں، بدتمیزی کرتے ہیں، گاڑیاں خراب کرتے ہیں، کسی کو گالیاں دیتے ہیں، کئی چیزیں ہو سکتی ہیں، ہر ایک کو بیٹیوں بیٹوں کا سوچیں، تو پھر کہتے ہیں میں کیا کرتا ہوں، میں صدقہ دیتا ہوں. قرآن کی آیت پڑھ چکے ہیں آپ سورۃ توبہ میں، خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً، اللہ کے نبی کو اللہ نے کہا تھا ان کے مالوں میں سے صدقہ قبول کر تاکہ ان کو پاک کر دے. پھر وہ کہتے تھے، میں اللہ سے کہتے ہیں اللہ میرا یہ صدقہ قبول کر کے میرے بچے کی اخلاقی تربیت کر دے. آپ نے، میں نے کبھی سوچ سے صدقہ کیا؟ پھر کہتے ہیں کہ بچے کا بگڑنا مجھے اس کے بیمار ہونے سے زیادہ تکلیف دیتا ہے، کہ بچہ بیمار ہو جائے میں صبر کر لوں گا، پر میرے بچے میں اخلاقی خرابی آ گئی میں اس کو برداشت نہیں کروں گا. سچی بات ہے، ہم جو ہیں نا وہی ہمارے بچے ہیں. آپ کو صرف ان چند باتوں سے سمجھ آ جائے گا کہ ماں باپ کی اپنی تربیت بچوں کی تربیت کا ذریعہ بنتی ہے. پہلے اتنی کوششیں نہیں کرنی پڑتی تھی کیونکہ ماں باپ خود بھی ٹھیک ہوتے تھے. آج ہم گاڑی میں الٹی سائڈ پہ منہ کر کے بیٹھے ہیں، بچوں کو سامنے والی رخ پہ بیچنا چاہتے ہیں. تو ضرورت اس بات کی کہ ہم اپنے عمل کو ٹھیک کریں. ایک عالم دین تھے تو کسی نے ان کے پاس آ کر ماں نے کہا میرا بچہ کھاتا نہیں ہے، جیسے اکثر مائیں کہتی ہیں، اور ہر ماں یہ کہتی میرا نہیں کھاتا، چھوٹے ہوں یا بڑے. کہنے لگے دیکھو تمہارا بچہ نہیں کھاتا نا، تم کسی کے بچے کو پکڑ کے کھلانا شروع کر دو، اس کی برکت سے دیکھنا تمہارا بچہ کھانے لگے گا. अब देखिए घरों में एक एक घर में कई के बच्चे होते हैं, आपका बच्चा दूध नहीं पी रहा, आपका बच्चा सीरियल नहीं खा रहा, आप दूसरे के बच्चे को पकड़ें उसको खिलाएं, उसकी बरकत से आपका बच्चा भी खाने लगेगा। इसी तरह याद रखिए, आपका बच्चा नहीं पढ़ता, आप किसी के बच्चे को पढ़ाना शुरू कर दें। आज कितनी माएं परेशान है अपने बच्चों के रवैयों पे, लेकिन उनको ये सब कुछ समझ नहीं आता। और एक आखिरी बात, एक शख्स है, उनके पास पैसे नहीं थे सदका करने के लिए, तो कहते हैं कि जब मैं अपने बच्चे में कोई गलबा देखता हूँ, यानी बच्चा मुझ पर ही गालिब आ जाता है, होते हैं ना जवान बच्चे तो माशाल्लाह फिर हमसे भी ऊंचे होते हैं और गुर्राते हैं, कहते हैं जब मैं अपने बच्चे को अपने ऊपर गालिब आया हुआ देखता हूँ, पैसे नहीं है कि सदका करूँ, मैं नफिल शुरू करता हूँ, सूरत बकरा तिलावत करता हूँ और फिर अल्लाह से दुआ करता हूँ, इन नहाज ही सदकती, ए अल्लाह ये मेरा सदका है, इसको मेरे बच्चे की इसलाह के हक में कबूल कर और मेरे बच्चे की इसलाह कर दे।